हेलो एन्ड नमस्ते, स्वागत छ तपाईँलाई पडकास्ट द नेपाली इकोनोमिस्टको छैठौँ भागमा। तपाईँ सुन्दै हुनुहुन्छ म सुरथ गिरीलाई। गत भागलाई पनि मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद। एकजना श्रोताले आफूले आजसम्म अर्थशास्त्रको कुनै पनि पुस्तक नपढेको तर द नेपाली इकोनोमिस्ट सुनेपछि अर्थशास्त्रमा रुचि जागेको सन्देश पठाउनु भएको छ। त्यसै गरी अर्को श्रोताले अर्थशास्त्र र सार्वजनिक नीतिका कुरा यहाँभन्दा सजिलो बनाउन सम्भव नहोला भन्नुभएको छ। उहाँहरूलाई धन्यवाद। अब हामी आजको विषयवस्तुमा प्रवेश गरौँ। आज पनि मैले एउटा रोचक विषयवस्तु लिएर आएको छु जुन संयोगवश समसामयिक हुन गएको छ। हाल फेसबुकमा कोरोना महामारीले सिकाएका पाठहरू भन्ने एउटा पोस्ट भाइरल भएको छ। त्यसमा एउटा पाठ चाहिँ कलाकार वा फुटबल खेलाडीहरू भन्दा वैज्ञानिक र चिकित्सकहरू बढी मूल्यवान भएको र अब विश्वले वैज्ञानिक र चिकित्सकहरूलाई बढी महत्त्व दिनुपर्ने र उनीहरूले बढी पैसा कमाउनु पर्ने भन्ने छ। त्यसै गरी केही व्यक्तिहरूले स्वास्थ्यकर्मीले भन्दा किन एउटा फेसन मोडलले बढी पैसा कमाउने भनेर पनि प्रश्न गरेका छन्। साँच्चै किन होला त यस्तो? किन एउटा फुटबल खेलाडीले एउटा चिकित्सकले भन्दा सयौँ हजारौँ गुणा बढी पैसा कमाउँछ होला? किन चामलको भन्दा रक्सीको भाउ महँगो हुन्छ? किन कफी भन्दा दाल सस्तो हुन्छ? किन ब्रान्डेड सामानहरू त्यति साह्रो महँगो हुन्छन्? किन कहिलेकाहीँ गोलबेडा 10-15 रुपियाँमै फालाफल पाइन्छ भने किन कहिलेकाहीँ चाहिँ गोलबेडा किनेर खाइ नसक्नुको हुन्छ? आखिर यो मूल्य भन्ने कुरा आउँछ चाहिँ कहाँबाट? कसले निर्धारण गर्छ कुन कुराको मूल्य कति हुने भनेर? अनि कुनै कुराको मूल्य बदल्न हामीले सक्छौँ कि सक्दैनौँ? आज हामी यिनै प्रश्नहरूको उत्तर खोज्ने प्रयास गर्दैछौँ। झट्ट हेर्दा कुनै पनि वस्तु वा सेवाको मूल्य त्यसको विक्रेताले तोक्ने हो जस्तो लाग्छ। तर यदि तपाईँले जीवनमा कुनै कुरा बेच्ने प्रयास गर्नुभएको छ भने तपाईँलाई थाहै होला कि मूल्य तपाईँको अधीनमा हुने कुरा होइन। उदाहरणको लागि, तपाईँको आफ्नो घर बेच्दै हुनुहुन्छ अरे। तपाईँलाई आफ्नो घर 5 करोडमा बेच्न मन छ अरे, तर बजारमा तपाईँको जस्तो घरको मूल्य 1.5 करोड चलेको छ अरे। के तपाईँले 5 करोडमा आफ्नो घर बेच्न सक्नुहुन्छ त? अवश्य नै घरको मोल 5 करोड राख्न त पाइहाल्नुहुन्छ, तर किन्ने मान्छे चाहिँ पाउनुहुने छैन। किनभने तपाईँकै जस्तो घर अरू कसैले 1.5 करोडमा बेचिरहेको हुन्छ। त्यो विकल्प हुँदाहुँदै किन्ने मान्छे तपाईँकोमा किन आउँछ र? तपाईँले जति नै कोसिस गरे पनि अन्तत बजारमा चलेकै मूल्य वरिपरि रहेर बेच्नुपर्ने हुन्छ। त्यसै गरी खरिदकर्ताको तर्फबाट हेरौँ। खरिदकर्तालाई उक्त घर 50 लाखमा किन्न मन होला। त्यतिमा किन्ने चाहना त अवश्य नै गर्न पाइन्छ, तर सायदै कोही त्यतिमा तपाईँलाई घर बेच्न तयार होला। यसरी हेर्दा यदि बजारमा प्रतिस्पर्धा छ भने यसले विक्रेता र खरिदकर्ता दुवैलाई सर्वोत्तम मूल्य प्राप्त गर्न मद्दत गरिराखेको हुन्छ। तसर्थ आपूर्ति अर्थात् सप्लाई र माग अर्थात् डिमान्ड नामक दुई शक्तिहरूको घर्षणले गर्दा कुनै कुराको मूल्य निर्धारण हुन्छ। अर्थशास्त्री अल्फ्रेड मार्सलले यी दुई शक्तिहरूलाई कैँचीका दुई धारको संज्ञा दिएका छन्। साधारणतया मूल्य निर्धारण गर्ने कार्यमा यी दुवैले अनिवार्य भूमिका खेल्छन्। कुनै कुराको माग बढी छ तर आपूर्ति कम छ भने स्वतः त्यसको मूल्य बढ्न जान्छ। उदाहरणको लागि, हालसालै मास्कको एकाएक माग बढ्नासाथ त्यसको मूल्य पनि बढेको घटना। त्यसै गरी कुनै कुराको आपूर्ति धेरै छ तर माग छैन भने त्यसको मूल्य ओह्रालो लाग्छ। जस्तै हालसालै तेलको मूल्यमा आएको गिरावट। त्यसै गरी गोलबेडा फल्ने मौसममा गोलबेडाको आपूर्ति धेरै हुने तर माग अन्य समयको जस्तै स्थिर हुने भएकोले गोलबेडा सस्तोमा नै फालाफाल पाइन्छ। फेरि विभिन्न अन्य कुराहरूले पनि कुनै वस्तु वा सेवाको मूल्यमा भूमिका खेलिराखेका हुन्छन्। जस्तै तपाईँ हिमालतिर पदयात्रामा जानुभयो भने एउटा चाउचाउ मात्रको पनि धेरै मोल तिर्न तपाईँ तयार हुनुपर्छ, किनभने त्यहाँसम्म कुनै सामान लाँदाको दुःख कम्तीको हुँदैन। त्यसै गरी एउटा वस्तुको पनि समयअनुसार फरक मूल्य हुनसक्छ। काँचो आँपको भन्दा पाकेको आँपको मूल्य अवश्य नै बढी हुन्छ, किनभने कुनै पनि विक्रेताले भविष्यको कमाइभन्दा आजको कमाइ बढी रुचाउने हुन्छन्। यसले गर्दा आँप पाकुन्जेल कुर्नुपर्ने भएमा त्यसको मूल्य पनि बढी माग गरिन्छ। पाकेको आँपको पनि मूल्य काँचो आँपकै सरह हुने हो भने त कृषकले आँप पाकुन्जेल किन कुर्थे र? आपूर्ति र मागको शक्तिले मूल्य निर्धारण गर्ने कुरा मानिसले दिने वस्तु तथा सेवामा पनि लागू हुन्छ। जस्तै उदाहरणको लागि शिक्षकको कुरा लियौँ। शिक्षकले शिक्षा दिने जस्तो महत्त्वपूर्ण कार्य गर्छन्, तर पनि किन उनीहरूले कम पैसा पाइराखेका हुन्छन् त? यसको एउटा प्रमुख कारण शिक्षकको आपूर्ति धेरै हुनु हो। शिक्षक बन्नका लागि खासै मापदण्डहरूको आवश्यकता नपर्ने हुनाले एकजना शिक्षकलाई अर्को शिक्षकले सजिलै प्रतिस्थापन गरिराखेका हुन्छन्। तपाईँ हामीमध्ये नै पनि कतिपयले करियरको पहिलो काम शिक्षण नै गरेका थियौँ होला। धेरैजसो विद्यार्थीहरू आफ्नो अध्ययन सक्नासाथ शिक्षक बनेको पनि पाइन्छ। यसले गर्दा शिक्षकको तलब धेरै हुन सकेको छैन। तर यसो भन्दै गर्दा तपाईँले याद गर्नुभएको होला, विद्यालय तहमा तुलनात्मक रूपमा विज्ञान तथा गणितका शिक्षकहरूले भने अन्य शिक्षकभन्दा बढी पैसा कमाइराखेका हुन्छन्। किनभने यी विषयका शिक्षकहरूको आपूर्ति तुलनात्मक रूपमा कम छ। र अर्को कुरा, यी विषयमा एकदमै दक्ष शिक्षकहरू छन् भने त उनीहरूले निकै नै धेरै पैसा कमाइराखेका हुन्छन्। अब आउँ हाम्रो सुरुका प्रश्नहरूमा। किन फुटबल खेलाडीको मूल्य चिकित्सकको भन्दा बढी हुन्छ त? यहाँ हामीले याद गर्नुपर्ने कुरा के हो भने, सबै फुटबल खेलाडीले चिकित्सकको भन्दा बढी कमाई गरिराखेका हुँदैनन्। एउटा साधारण फुटबल खेलाडीले सायद चिकित्सकको भन्दा कम नै कमाउँछ, तर मेस्सी र रोनाल्डो जस्ता प्रतिभावान खेलाडीहरू त कमै मात्र होइन, सायद अद्वितीय नै छन्। उनीहरूको प्रतिभाले दिने मनोरञ्जनको माग भने थाहा छ। संसारको सायदै कुनै त्यस्तो कुना होला जहाँ उनीहरूको खेल हेर्नका लागि मानिसहरू ललायत नहुन्। नेपालकै कुरा गरौँ, कुनै एउटा साधारण क्रिकेट खेलाडीले सायदै कुनै चिकित्सकभन्दा बढी कमाइ गर्लान्, तर सन्दीप लामिछाने त विशेष छन् नि। लाखौँ मानिसहरूले उनको अभिनय रुचाएको हुनाले हालै दिवंगत कलाकार इरफान खानसँग करिब 5 अर्ब बराबरको सम्पत्ति रहेको अनुमान छ, किनभने उनले एउटा चलचित्रमा खेलेकै 24 करोड रुपियाँसम्म लिने गर्दथे। अब तपाईँले मनन गर्नुपर्ने कुरा के हो भने, यदि तपाईँलाई आफ्नो कमाई बढाउने इच्छा छ भने तपाईँले यस्तो सिप हासिल गर्नेतर्फ लाग्नु पर्यो जसको माग उच्च छ तर आपूर्ति कम छ। कतिपय अवस्थामा अन्तर्विधात्मक सिप भएमा पनि तपाईँको मूल्य बढ्न सक्छ। जस्तै राम्रो सञ्चारको सिप भएको चिकित्सक, वा व्यवस्थापन पनि जानेको कम्प्युटर प्रोग्रामर, वा सूचना प्रविधि पनि जानेको अर्थशास्त्री। त्यसै गरी मेरो अनुभवमा इनिसिएटिभ लिने, नेतृत्व क्षमता राम्रो भएका कर्मचारीहरूको आपूर्ति पनि अत्यन्तै कम छ नेपालमा। तर किन त अत्यावश्यक कुराहरूको मूल्य तुलनात्मक रूपमा कम हुन्छ त? सुरुमा एडम स्मिथ लगायतका अर्थशास्त्रीहरूलाई पनि यो कुराले खुबै सताएको थियो। बाँच्नका लागि नभई नहुने पानीको मूल्य चाहिँ सस्तो, र उपादेयता खासै नभएको हिरा चाहिँ त्यस्तो महँगो किन भन्ने गुत्थी सुल्झाउन उनीहरूलाई गाह्रो परेको थियो। यसकारण उनीहरूले यस पहेलीलाई हिरा र पानीको विरोधाभास अर्थात् डायमन्ड वाटर प्याराडक्सको संज्ञा दिएका थिए। एडम स्मिथले हिरा भेटिन गाह्रो हुने भएकोले कुनै कुरा हासिल गर्न लाग्ने प्रयत्नले नै कुनै कुराको मूल्य निर्धारण गर्ने निचोड निकालेका थिए। पछि अर्थशास्त्री डेभिड रिकार्डोले भने, कुनै पनि वस्तुको मूल्य त्यो वस्तु उत्पादन गर्नमा लागेको श्रमको आधारमा निर्धारण हुने तर्क गरेका थिए। अनि त्यस तर्कमाथि टेक्दै कार्ल मार्क्सले अतिरिक्त श्रमको सिद्धान्त प्रतिपादन गरेका थिए। कार्ल मार्क्सको विचारमा कुनै पनि वस्तु वा सेवाको मूल्य त्यसको उत्पादनमा लागेको श्रमले मात्र निर्धारण गर्छ। अर्थात् एउटा पाइन्ट बनाउन 2 घन्टा लाग्छ र एक जोर जुत्ता बनाउन 4 घन्टा लाग्छ भने जुत्ताको मोल पाइन्टभन्दा 2 गुणा हुनुपर्छ। र यसरी जब श्रमिकहरूले सृजना गरेको मूल्यभन्दा बढी मूल्यमा कुनै वस्तु वा सेवा बेचेर उद्यमीहरूले फाइदा गरे भने त्यो श्रमिकको शोषण गरेको हो भन्ने उनले तर्क गरेका थिए। तर पछि आएर अर्का कार्ल अर्थात् कार्ल मेङ्गर लगायतका अर्थशास्त्रीहरूले भने कार्ल मार्क्सको यो सिद्धान्तलाई गलत साबित गरिदिए। उनीहरूले कुनै पनि वस्तुको मूल्य त्यसको सीमान्त उपयोगिताले निर्धारण हुन्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिए। अर्थात् सुरुको इकाइको कुरा गर्ने हो भने त अवश्य नै पानी नै बढी मूल्यवान हुन्छ। मरुभूमिमा कुनै व्यक्ति प्यासले मर्न लागेको छ भने त उसले पानीको लागि जुनसुकै मूल्य पनि तिर्न तयार हुन्छ नि, तर त्यसपछि भने पानीको उपयोग त्यस्तो महत्त्वपूर्ण हुँदैन र पानीको आपूर्ति निकै धेरै हुन्छ, जबकि हिराको आपूर्ति निकै सीमित छ। यसले गर्दा हिराको मूल्य पानीको भन्दा धेरै नै बढी हुन्छ। यसरी नै अहिले हामी मरुभूमिमा भएको व्यक्ति सरह भएकोले हामीलाई चिकित्सकीय सेवा तथा कोरोनाको औषधि अत्यन्त महत्त्वपूर्ण लाग्न सक्छ, तर जब हामी यो सङ्कटबाट पार पाउँछौँ हामीले पुनः मनोरञ्जनलाई नै धेरै महत्त्व दिन थाल्छौँ। अब तपाईँको मनमा खुल्दुली राखिराखेको होला, हामीले मूल्यलाई बजारलाई नै स्वत निर्धारण गर्न नदिएर आफै तोक्न मिल्दैन र? त्यसो गरे के हुन्छ? हामीले बारम्बार सुनिराखेका हुन्छौँ सरकारले कुनै कुराको मूल्य तोकिदिनु पर्यो भनेर माग गरेको, हुँदाहुँदा रेस्टुरेन्टको परिकारको मूल्य पनि सरकारले तोकिदिनु पर्यो भनेर चर्चा गरेको पाइन्छ नेपालमा। यहाँनिर हामीले के बुझ्न जरुरी छ भने, मूल्य भन्ने चिज स्थिर कुरा होइन, यो त एउटा प्रक्रिया हो। कुनै पनि वस्तु तथा सेवाको मूल्यले विभिन्न जानकारीहरू सञ्चार गरिराखेको हुन्छ। जस्तै कुनै कुराको मूल्य निकै बढिराखेको छ भने त्यसले उक्त कुराको मागभन्दा आपूर्ति कम भएको जनाउ दिइराखेको हुनसक्छ, यसले उत्पादकहरूलाई आपूर्ति बढाउनु पर्ने सन्देश दिन्छ। जस्तै उदाहरणको लागि, हालै मास्कको माग बढेको हुनाले यसको मूल्य एकाएक निकै बढ्यो। यसले गर्दा के भयो त भन्दा, हामीले हाम्रो वरिपरि पनि देख्न सक्छौँ नयाँ नयाँ उद्यमीहरूले समेत मास्क उत्पादन गर्न थालेका छन्। सूचना प्रविधिका स्टार्टअपदेखि लिएर रेस्टुरेन्टवालाहरू समेत अहिले मास्क लगायतका सामग्रीहरू बनाइराखेका छन्। त्यसै गरी सेनिटाइजर, व्यक्तिगत सुरक्षा उपकरण लगायतको पनि आपूर्ति बढाउन जरुरी रहेको कुरा तिनको बढेको मूल्यले बताइरहेको छ। पछि धेरैजनाले उत्पादन गरेर आपूर्ति बढेपछि स्वत यी वस्तुहरूको मूल्य तल आउँछ। सरकारले कुनै कुराको मूल्य तोकिदिँदा वा नियन्त्रण गरिदिँदा यो प्रक्रियाले काम गर्न पाउँदैन र बजार विकृत हुन जान्छ। जब मानिसहरू सरकारले मूल्य तोकिदिनुपर्ने तर्क गर्छन् तब उनीहरूले के कुरा हिक्का राखिराखेका हुँदैनन् भने एउटै मूल्य तोकिदिन साथ सोही वस्तु वा सेवामा प्राप्त गरिने विभिन्न गुणस्तर अथवा विविधता अब प्राप्त गर्न सकिँदैन। उदाहरणको लागि हजामको कुरा लिउँ। कपाल काटेको मूल्य बलजफ्ती सबैतिर एउटै तोकिदिने हो भने कपाल काटेको मात्र पनि एउटै मूल्य र कपाल काटेर हल्का मालिस गरिदिएको पनि एउटै मूल्य भएमा मालिस पनि गरिदिने हजामलाई त अन्याय हुने भयो नि। यो प्रवृत्ति हामीले यातायात क्षेत्रका सिन्डिकेट कार्टेलहरूमा धेरै देख्न सक्छौँ। उनीहरूले जस्तो बसमा वा जस्तो सिटमा यात्रा गरे पनि एउटै मूल्य तिर्न हामीलाई बाध्य बनाइराखेका हुन्छन्। यसले गर्दा जसरी हामी फिल्म हलको अथवा मोमोको कुरामा उपभोक्ताको चाहनाअनुसार फरक फरक मूल्य र फरक फरक गुणस्तरका सेवाहरू देख्छौँ त्यो सार्वजनिक यातायातको हकमा देख्दैनौँ। तपाईँले यहाँ याद गर्नुभयो होला, माग र आपूर्तिको शक्तिहरू सन्तुलनमा आउन दुवै पक्षलाई पर्याप्त जानकारी भने हुन जरुरी हुन्छ। सम्पूर्ण जानकारी अर्थात् पर्फेक्ट इन्फर्मेसन हुनुपर्छ भन्ने चाहिँ होइन। केही मात्र जानकारी भए पनि यी शक्तिहरूले काम गर्दछन्। त्यसै गरी अन्य धेरै कुराहरूले पनि यी शक्तिहरूलाई प्रभावित बनाइराखेका हुन्छन्। जस्तै कुनै वस्तुको सट्टामा प्रयोग गर्न सकिने अर्को वस्तु अर्थात् सब्स्टिच्युट वस्तुको मूल्य। कफी सस्तो हुँदै गयो भने चियालाई पनि सस्तो हुन कर लाग्छ, नत्र मानिसहरूले चिया छोडेर कफी बढी खान थाल्छन्। त्यसै गरी कतिपय अवस्थामा भावनात्मक कुराले गर्दा वा पर्याप्त जानकारीको अभावले गर्दा पनि कुनै कारोबार बजार मूल्यमा नहुन पनि सक्छ। जस्तै कुनै ब्रान्ड प्रतिको वफादारीले गर्दा मानिसहरू धेरै पैसा तिर्न इच्छुक भइराखेका हुन्छन्। नेपालमा धेरैसो कुरामा आपूर्तिकर्ताहरू हाबी छन् र हाम्रा नीतिहरूले पनि तिनीहरूलाई नै बढी प्रशय दिइराखेका छन्। त्यसैले हामीले सेवा तथा वस्तुहरू सुलभ तरिकाले प्राप्त गर्न चाहने हो भने आपूर्ति बढाउने वातावरण सिर्जना गर्नुपर्छ, घटाउने होइन। यति भन्दै अब आजको लागि बिट मार्नेतर्फ लाग्न चाहन्छु म। आशा छ तपाईँलाई आजको भाग पनि मन पर्यो होला। मूल्य सम्बन्धी अन्य धेरै पक्षहरू छन् जसको बारेमा आज समयको पाबन्दीले गर्दा चर्चा गर्न सम्भव भएन। यी कुराहरूलाई म आगामी भागहरूमा चर्चा गर्नेछु। तपाईँलाई आज चर्चा गरेको विषयको बारेमा थप जान्न मन छ भने तपाईँले मेरो पडकास्टको विवरणमा उल्लेख गरिएका सन्दर्भ सामग्रीहरू पनि पढ्न सक्नुहुन्छ। र सदाझै मलाई प्रतिक्रिया वा सन्देश पठाउनका लागि चाहिँ तपाईँले मलाई nepaliekonomist@gmail.com इमेल गर्न सक्नुहुन्छ वा फेसबुकमा सन्देश पनि पठाउन सक्नुहुन्छ। ल त आजलाई यति नै। अर्को भागमा म बजारले कसरी काम गर्छ, स्पन्टेनियस अर्डर भनेको के हो भन्ने बारेमा चर्चा गर्नेछु। द नेपाली इकोनोमिस्टका आगामी भागहरू पनि सुन्न नभुल्नुहोला। र जाँदा जाँदै अर्थशास्त्री अल्फ्रेड मार्सलको यो भनाइ राख्दै म बिदा हुन्छु। नमस्ते। पुँजीहरूमध्येमा सबैभन्दा मूल्यवान पुँजी त्यो हो जुन मानिसमा लगानी गरिन्छ।